नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै लक्ष्मण कार्कीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
अख्तियारका निलम्बित प्रमुख कार्कीसँग अदालतको काममा अवरोध गर्नुको कारण माग, जवाफ दिन 7 दिनभित्र आफै अदालतमा उपस्थित हुनुपर्ने।
राष्ट्रिय हितमा संविधान संशोधन गर्न एमाले तयार रहेको अध्यक्ष ओलीको भनाई, कांग्रेस महामन्त्री कोइराला भन्नुहुन्छ अंगीकृत नागरिकलाई सर्वोच्च पदमा लैजानुहुन्न।
विशिष्ट व्यक्तिलाई 15 लाखसम्म मात्र उपचार खर्च दिने गरी प्रस्ताव तयार, राज्य कोषको दुरूपयोग रोक्न कार्यविधि परिमार्जन गर्न लागि स्वास्थ्य मन्त्री थापाको भनाई।
अमेरिकामा राष्ट्रपतीय चुनाव चल्दै भोलिसम्म परिणाम आउने।
र नेपाल एएफसी सोलिडारिटी कप फुटबलको सेमी फाइनलमा नेपालले ब्रुनाईलाई 3-0 हरायो।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसओ सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि केही सिट मात्र बाँकी रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन, फोन 056-527-982, मोबाइल 98-550-50-860।
यसपालि मेरो श्रीमान अचानक घर आउनुभयो, म धेरै खुसी छु। अर्को बच्चा जन्माउन हामी तयार छैनौ। यो महिना चक्की खान छुटेको थियो, अब स्वास्थ्य संस्थामा सल्लाह लिन चाहन्छु।
परिवार नियोजनको साधनहरू धेरै किसिमका छन्, जस्तै कन्डम, पिल्स, डिपो, इम्प्लान्ट, आयुसीडी। तपाईँलाई उपयुक्त हुने विधि छान्नुहोस्।
परिवार नियोजन स्मार्ट बन्च जीवन सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
एसएलसी उत्तीर्ण गरी प्राविधिक शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवनमा पुनः प्रवेश परीक्षा हुने बारेको जरुरी सूचना।
एसएलसी उत्तीर्ण गरी प्राविधिक शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि एसएनपीआई भरतपुर चितवनमा इन्जिनियरिङ संकायतर्फ डिप्लोमा इन इलेक्ट्रोनिक इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ स्वास्थ्य संकायतर्फ ल्याब टेक्निसियन विषयमा केही सिटका लागि पुनः प्रवेश परीक्षा लिने भएको हुँदा इच्छुक विद्यार्थीहरूलाई प्रवेश परीक्षा आवेदन फारम भर्न सूचित गरिन्छ।
फारम भर्ने अन्तिम मिति यही कार्तिक 25 गते सम्म, प्रवेश परीक्षा कार्तिक 27 गते।
सम्पर्क नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन 056-577-524-986,
मोबाइल नम्बर 98-550-607-68, 98-550-609-79।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई अदालतको म्याद तामेलीमा अवरोध गरे नगरेको बारेको जवाफ सहित 7 दिनभित्र आफै उपस्थित हुन आदेश दिएको छ। न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासले लोकमान सहित उनका ज्वाई प्रबल थापा, छिमेकी तथा पूर्व कानून सचिव प्रमोद कार्की र प्रहरी नायब निरीक्षक नकुल गौतमलाई सजाय गर्नु नपर्ने कुनै आधार र कारण भए आफै उपस्थित भएर पेश गर्न आदेश दिएको हो। लोकमानकै निर्देशनमा उनका आफन्त र छिमेकीले सर्वोच्चको म्याद तामेल गर्न नदिएको दावी गर्दै अधिवक्ता ओम प्रकाश अर्यालले दायर गरेको रिटमा सुनवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो। यस सम्बन्धी रिपोर्ट हामी केही बेरमा प्रस्तुत गर्नेछौ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई नोक्सान नहुने गरी संविधान संशोधन हुन सक्ने बताउनु भएको छ। प्रदेश नम्बर 7 स्तरीय अगुवा कार्यकर्ता भेलामा सहभागी हुन धनगढ़ी पुगेका अध्यक्ष ओलीले एमाले राष्ट्रिय आवश्यकताका आधारमा संविधान संशोधन हुने कुरालाई स्वीकार गर्ने तर कसैको स्वार्थ पूरा गर्नका लागि संविधान संशोधनमा सहमति जनाउन नसक्ने बताउनुभयो।
देश र जनताको हितको पक्षमा विकासका कामहरूलाई अगाडि बढाउने सन्दर्भमा देशलाई नोक्सान नपर्ने गरी हित हुने गरी संविधान संशोधन हुन सक्ने कुरा हो हामीले भनिआएका छौँ। तर कसैका जिद्दी, कसैका आग्रह वा देशको हित र अग्रगमन विरोधी भावना का अभिव्यक्तिहरू वा त्यस्ता प्रकारका प्रयासहरूलाई नेपालले स्वीकार्न सक्दैन, नेपाली जनताले स्वीकार्न सक्दैन, नेकपा एमाले स्वीकार्न सक्छ।
सरकार गठनकै बेलादेखि अहिलेको सरकारले छिमेकीसँग अविश्वासको वातावरण सिर्जना गरेको दावी गर्दै ओलीले यसले छिमेकीलाई चिड्याउने काम मात्र भएको दावी गर्नुभयो।
कूटनीतिक पक्षहरूमा वैदेशिक सम्बन्धका मामलामा छिमेक सम्बन्धका प्रश्नहरूमा अत्यन्तै असावधानी, हाम्रा राष्ट्रिय नीतिहरू विपरीत अशोभनीय र केही हदसम्म अस्वीकार्य र निन्दनीय खालका क्रियाकलापहरू समेत भइरहेका छन्। अहिलेको सरकार गठन हुँदा नै यी उद्देश्यका साथ यो असन्तुलनतर्फ धकेल्ने, सन्तुलित सम्बन्ध हुन नदिने प्रयासहरू भएकै हुन्।
यस्तै एमाले नेता माधव कुमार नेपालले मधेसमा प्रदेशको सीमाङ्कन फेर्ने बारेमा असन्तुष्टि नै नरहेको दावी गर्नुभयो। एमाले गरेका क्षेत्रीय भेलाहरूमा त्यस्तो असन्तुष्टि नदेखिएको तर केही दलले अनावश्यक रूपमा त्यसलाई उचालेको नेता नेपालको दावी छ।
नेपाली काङ्ग्रेसका महामन्त्री डाक्टर शशाङ्क कोइरालाले अङ्गीकृत नागरिकलाई देशको राष्ट्रपति बनाउन नहुने बताउनु भएको छ। नेपाल प्रेस युनियन कैलालीले बिहान गरेको पत्रकार सम्मेलनमा उहाँले अङ्गीकृत नागरिकलाई राष्ट्रपति प्रधानमन्त्री जस्ता पदमा पुर्याए राष्ट्रको हित नहुने भएकाले त्यो प्रावधान काङ्ग्रेसलाई मान्य नहुने बताउनुभयो। देश भारत अमेरिका लगायतका देशमा अङ्गीकृत नागरिकलाई देशको सर्वोच्च पदमा नलगिने गरेको उदाहरण दिँदै महामन्त्री कोइरालाले नेपालमा यो प्रावधान राखिए त्यो देशहित विपरीत हुने दावी पनि गर्नुभयो। यस्तै काँग्रेस महामन्त्री कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले भारतमा दलाई लामाका मन्त्रीलाई भेटेर चिनिया नागरिकलाई चिडियाएको प्रतिक्रिया दिनुभएको छ। काँग्रेस अहिले पनि एक चीन नीतिकै पक्षमा रहेको तर पार्टी सभापति देउवाले भारतमा गएर दलाई लामाका मन्त्रीलाई भेट्ने कुरा उहाँको व्यक्तिगत विषय भएको बताउनुभयो।
अहिले पनि अन्तर्राष्ट्रिय मामलामा उही विचार हो जुन विश्व प्रसाद कोइरालाले त्यो बेला दिनुभएको थियो। हामी एक चिन पोलिसीमा छौँ, होइन गलत गर्यो भन्न म भन्न चाहदिनँ। अब यो संवेदनशील विषय भयो, संवेदनशील विषय हुँदाखेरि नेताहरूले पनि यो संवेदनशीलता उहाँले बुझिदिनु पर्यो। दलाइ लामालाई भेट्नु भनेको नेपालको एउटा ठुलो दलको नेताले भेट्नु भनेको डाइरेक्टली चाइनिजहरूलाई नेगेटिभ प्रभाव पार्नु हो। शेरबाजीले भेटेको मलाई कारण थाहा भएन तर नभेटेकै जाति हुन्थ्यो भन्ने मलाई लाग्यो।
यसैबीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज भेटवार्ता गर्नुभएको छ। भारत भ्रमणमा रहेका देउवा र भारतीय प्रधानमन्त्री बीच आज बिहान भारतीय प्रधानमन्त्रीको कार्यालयमै भेटवार्ता भएको हो। भेटमा नेपाल भारत सम्बन्धबारे कुराकानी भएको बताइएको छ। भेटपछि सभापति देउवाले भारतीय प्रधानमन्त्री मोदीले भूकम्पपछिको पुननिर्माणमा सहयोग गर्न भारत तयार रहेको दोहोर्याएको जानकारी दिनुभयो। उहाँले आफू नेपाल फर्केपछि संविधान संशोधनको काम शुरू हुने पनि बताउनुभयो। इन्डिया फाउन्डेशनले गोवामा गरेको कार्यक्रममा सहभागी हुन देउवा 19 गते भारत जानुभएको हो। उहाँ भोलि स्वदेश फर्किनुहुनेछ।
प्रधानमन्त्री पुष्पकमल दाहालले अङ्गीकृत नागरिकता सम्बन्धी संशोधनको मस्यौदा हालसम्म नबनेको बताउनु भएको छ। राष्ट्रिय गौरवका आयोजनाको अनुगमन र निरीक्षणका क्रममा आज खोटाङको सदरमुकाम दिक्तेल पुगेका प्रधानमन्त्री दाहालले हालसम्म अङ्गीकृत नागरिकता र संविधान संशोधन सम्बन्धी कुनै समझदारी नभएको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री दाहालले अङ्गीकृत नागरिकता सम्बन्धी यसअघि आएको भनिएको ड्राफ्ट हल्ला मात्र भएकोले त्यसको पछि नलाग्न आग्रह पनि गर्नुभयो। प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिबाटै संविधान संशोधन गर्ने पहल भइरहेको बताउनुभयो। राष्ट्रलाई एकताबद्ध बनाएर चुनावमा लैजानको लागि राष्ट्रिय सहमति र संविधानलाई सर्वस्वीकार्य बनाउनुको विकल्प नरहेको दाहालको भनाइ छ।
सरकारले विशिष्ट योगदान पुर्याएका व्यक्तिलाई उपलब्ध गराउँदै आएको उपचार खर्च अब बढीमा 15 लाख रुपियाँसम्म मात्रै दिने गरी प्रस्ताव तयार भएको छ। स्वास्थ्य मन्त्रालयले नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायता सम्बन्धी बनाएको कार्यविधि दोस्रो संशोधनमा यसअघि करोडौं रकम उपलब्ध गराउँदै आए पनि अब भने 15 लाख रुपियाँ भन्दा बढी नदिने गरी परिमार्जन गरिएको हो। संशोधित कार्यविधिमा कलेजो, थालेसिमिया, मस्तिष्क घात भएमा पनि उपचार सहायता उपलब्ध गराउने प्रस्ताव गरिएको छ। अहिलेको कार्यविधिमा सरकारले चाहेमा जति पनि खर्च उपलब्ध गराउन सक्ने व्यवस्था छ। कार्यविधि संशोधन प्रस्ताव आगामी मन्त्री परिषदको बैठकमा पेश गर्ने गरी तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्री गगन थापाले यसरी जति माग्यो त्यति रकम उपलब्ध गराउँदा राज्यको ढुकुटीको दुरूपयोग भएकाले कार्यविधि परिमार्जन गरेर त्यो दुरूपयोग रोक्न खोजिएको बताउनुभयो। मुटु, मृगौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकल सेल एनिमिया जस्ता कडा रोग लागेर खर्च बेहोर्न नसक्ने भएमा नेपाल र विदेशमा गई उपचार गराउँदा सरकारले औषधि उपचार सहायता उपलब्ध गराउँदै आएको छ।
बितेका सात महिनामा 19 जलविद्युत आयोजनालाई उत्पादनको अनुमति दिइएको छ। सात महिनामा 848 मेगावाट क्षमताका 19 आयोजनालाई विद्युत उत्पादनको अनुमति दिइएको ऊर्जा मन्त्रालयको विद्युत विकास विभागले जनाएको छ। अनुमति पाउने आयोजनामा 75 मेगावाटको त्रिशुलीगर्थी, 127 मेगावाटको तनहुँ सेती, 400 मेगावाटको कालीगण्डकी कोबाङ, 110 मेगावाटको दरौदी, 78 मेगावाटको सान्जेन खोला लगायत रहेको विभागले जनाएको छ। विभागले अहिलेसम्म 119 आयोजनालाई विद्युत उत्पादनको अनुमति दिएको र ती आयोजनाको क्षमता 3315 मेगावाट रहेको विभागका सिनियर डिभिजनल इन्जिनियर बाबुराम अधिकारीले जानकारी दिनुभयो। अनुमति पत्र दिइएका मध्ये समग्रमा 2200 मेगावाट क्षमताका आयोजना निर्माण भइरहेका छन्।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका लागि सरकारले आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराउने बताउनु भएको छ। तामाकोशी आयोजनाको निरीक्षणका लागि दोलखा पुगेका प्रधानमन्त्री दाहालले नमूना आयोजनाका रूपमा रहेको यो आयोजनाको काम तोकिए भन्दा अघि नै सकेर अन्य आयोजनालाई समेत उदाहरण दिन आग्रह गर्नुभयो। उहाँले अबको 6 महिनामा आयोजनाको निर्माण सम्पन्न गरी कर्मचारीलाई पुरस्कृत गरिने पनि बताउनुभयो। दोलखाको लामा बगर गाविसमा निर्माणाधीन 456 मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम 82% सकिएको आयोजनाका प्रवक्ता डाक्टर गणेश नेउपानेले जानकारी दिनुभयो। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
काठमाडौँ फरेस्ट्री कलेज कोटेश्वरमा 4 वर्षे बीएससी फरेस्ट्रीमा भर्नाको लागि आवेदन फारम खुल्यो।
फारम भर्ने अन्तिम मिति 2073 मङ्सिर 1 गते सम्म।
विस्तृत जानकारीको लागि काठमाडौँ फरेस्ट्री कलेज कोटेश्वर काठमाडौँ,
फोन 01-5147-211
5147-211।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
कुखुरा पालक कृषकलाई सावधानी अपनाउन अनुरोध।
कुखुरा लगायत अन्य पक्षीलाई बर्ड फ्लू रोगबाट बचाउन निम्न अनुसारका जैविक सुरक्षाका उपायहरू अपनाऊ।
आफूले पालेका पक्षीलाई खुला रूपमा नछोडी थुनेर पालौ।
घर पालुवा पक्षीलाई जंगली चराको सम्पर्कमा आउन नदिऊ।
मरेका पक्षी तथा संक्रमित वस्तु नदी, कुलो तथा खोलामा नफालौ।
पक्षीलाई राखेको फर्म नियमित रूपमा निसंक्रमण गरौ।
हाँस तथा कुखुरालाई एकै ठाउँमा वा खोरमा मिसाएर नराखी छुट्याएर पालौ।
बजारमा बिक्री वितरणका लागि लगिएका पक्षीलाई वर्षक हाट वा बजारबाट फिर्ता नल्याउ। ल्याउनै पर्ने भएमा केही दिनको लागि अन्य पक्षीको सम्पर्कबाट टाढा राखौं।
कुखुराको खोरबाट निस्केका सुली तथा अन्य वस्तु जथाभावी नफाली खाल्डोमा पुरौं।
प्रयोग भइसकेका अण्डा राख्ने ट्रे पुनः प्रयोग नगरौं।
नेपाल सरकार, पशु पक्षी विकास मन्त्रालय, पशु सेवा विभाग, पशु स्वास्थ्य निर्देशनालय, त्रिपुरेश्वर, काठमाडौँ।
फोन नम्बर 01-42-61-165।
यसपालि मेरो श्रीमान अचानक घर आउनुभयो, म धेरै खुसी छु। अर्को बच्चा जन्माउन हामी तयार छैनौँ। यो महिना चक्की खान छुटेको थियो, अब स्वास्थ्य संस्थामा सल्लाह लिन चाहन्छु।
परिवार नियोजनको साधनहरू धेरै किसिमका छन्, जस्तै कन्डम, पिल्स, डिपो, इम्प्लान्ट, आयुसिडी। तपाईँलाई उपयुक्त हुने विधि छान्नुहोस्।
परिवार नियोजन, स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्की अदालतको काममा अवरोध गरे नगरे बारेको जवाबसहित 7 दिनभित्र आफै अदालतमा उपस्थित हुनुपर्ने, विशिष्ट व्यक्तिलाई 15 लाख रुपियाँसम्म मात्रै उपचार खर्च दिने गरी प्रस्ताव तयार लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्की सहितलाई अदालतको म्याद तामेलीमा अवरोध गरे नगरेको बारेको जवाफ दिन 7 दिनभित्र आफै उपस्थित हुन आदेश दिएको छ। सर्वोच्चले अदालतको काममा असहयोग र अवरोध गर्नु विधिको शासनमाथिकै प्रहार भएको ठहर गरेको छ। अदालती काम कारवाहीलाई नागरिकले असहयोग गर्नु सहन नसकिने विषय भएको पनि सर्वोच्चले उल्लेख गरेको छ। प्रकाश ढकालको रिपोर्ट।
पटक पटक अदालतको आदेश र काम कारवाहीमा अवरोधको प्रयास गरेका अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीलाई सर्वोच्चले आफै उपस्थित भएर जवाफ दिन आदेश दिएको हो। अख्तियार प्रमुख बन्न लोकमानको योग्यता नपुग्ने भन्दै अधिवक्ता ओम प्रकाश अरियाले दायर गरेको रिटमाथि पुनरावलोकन गर्ने निर्णय गर्दै सर्वोच्चले गएको भदौ अन्तिममा लोकमानलाई 15 दिनभित्र आफ्नो तर्फबाट सफाई पेश गर्न भनेको थियो। कार्कीलाई अदालतमा हाजिर हुन सूचित गरिएको म्यादपत्र बोकेर गएको सर्वोच्चको टोलीलाई असोज 31 गते गुण्डागर्दी शैलीमा अवरोध गर्दै फर्काइएको थियो। तर त्यसको भोलिपल्ट सर्वोच्चको टोलीले चलाकीपूर्वक लोकमानको घरमा म्याट टाँसेर फर्किएको थियो। अदालतको कार्यमा अवरोध पुर्याएको भन्दै अधिवक्ता अरियालले नै गएको 18 गते अदालतको कार्य सम्पादनमा डर धम्की देखाइ अवरोध गरेकाले कार्यवाहीको माग गर्दै रिट दायर गर्नुभएको थियो। रिटमाथि सुनवाई गर्दै सर्वोच्चले म्याद तामिलीमा अवरोध गर्नुको कारण 7 दिनभित्र जवाफसहित आफै उपस्थित हुन आदेश दिएको छ। सहप्रवक्ता विश्वराज पौडेल।
विपक्षी लोकमान सिंह कार्की समेत 5 जना विपक्षी भएको त्यो निवेदन आज पेश हुँदा माननीय न्यायाधीश आनन्द मोहन भट्टराईजीको इजलासबाट उहाँहरूलाई चाहिँ यो म्याद हामीले पठाउँछौँ सूचना, उहाँको हातमा परेको मितिले 7 दिनभित्र आफै, अब अरू कुनैमा वारिस प्रतिनिधि भन्ने हुन्थ्यो, यसमा चाहिँ उहाँहरू आफै नै उपस्थित हुनु पर्यो आदेश भएको छ।
आदेशमा अदालतका कर्मचारीलाई धम्क्याउने लोकमानका ज्वाइँ प्रबल थापा, छिमेकी तथा पूर्व कानून सचिव प्रमोद कार्की र प्रहरी नायब निरीक्षक नहकुल गौतमलाई समेत उपस्थित हुन भनिएको छ। आदेशमा त्यस दिन अदालतको काममा अवरोध गर्न पुगेका अरू अपरिचित व्यक्तिहरूको समेत पहिचान गरी कार्यवाहीको प्रक्रिया अगाडि बढाउन भनिएको छ। यसैबीच सर्वोच्चले न्यायिक कार्यमा अवरोध र असहयोग गर्ने घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ। नागरिकले नै अदालतको कार्यमा असहयोग गर्दा स्वतन्त्र र निर्भीकतापूर्वक कार्य गर्न सक्ने अदालतको क्षमतामा प्रश्न उठ्ने भएकाले यस्ता कार्यविरूद्ध चुप लागेर नबस्ने सर्वोच्चले जनाउ दिएको छ। न्यायिक कार्यमा आइन्दा अवरोध नगर्न चेतावनी दिँदै सर्वोच्चले भनेको छ, अदालतको कार्यमा सहयोग गर्नु सबै नागरिकको आधारभूत कर्तव्य हुन्छ। यो कर्तव्य पालना नभएमा न्यायपालिकाले स्वतन्त्र र निर्भीकतापूर्वक कार्य गर्न सक्दैन। असहयोगको स्थिति छ भन्नेसम्म कुरालाई पनि गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ, किनभने यस्तो कार्यले प्रकारान्तरले विधिको शासन उप नै प्रहार गर्दछ।
रिपोर्टपछि अब खबरको सिलसिला। सरकारले बंगलादेशमा सुपारी निर्यात खुल्ला नगर्दा झापामा 10,000 मेट्रिक टन सुपारी गोदाममै थन्किएको छ। झापामा फल्ने सुपारीको बंगलादेशमा उच्च माग भए पनि सरकारले 2 वर्षदेखि निर्यात खुल्ला नगरिदिँदा लाखौं रुपियाँको सुपारी झापा बुधबारेको गोदाममै सर्न थालेको नेपाल सुपारी खेती विकास संस्थाका अध्यक्ष देवी प्रसाद खतिवडाले जानकारी दिनुभयो। झापामा वर्षेनी 9,700 मेट्रिक टन भन्दा बढी सुपारी उत्पादन हुने गरेको छ, जसमध्ये काँचो सुपारी भारतले खरिद गर्न नमान्नु, बंगलादेश निर्यात खुल्ला नहुनु, नेपालमै प्रशोधन कारखाना नहुनु जस्ता कारणले किसान मारमा परेको अध्यक्ष खतिवडाले गुनासो गर्नुभयो।
सुनसरीको इनरुवाबाट नक्कली नेपाली नागरिकता सहित पक्राउ परेका 2 बंगलादेशी नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ। बंगलादेशको ट्याङ्गल जिल्ला घर भएका हयात मिया भनिने आसान मिया र पावना जिल्ला घर भएका शमशेर भनिने सिजारोल मल्लिकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सार्वजनिक गरेको हो।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा अमेरिकामा चलिरहेको राष्ट्रपतिको चुनाव लगायत चुनावको सामग्री र मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बागबजार, काठमाडौँ।
फोन नम्बर 42
42 538 42 538
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
लोक सेवा तयारी कक्षा शाखा अधिकृत नासुर खरिदारका नयाँ कक्षाहरू धमाधम सञ्चालन हुँदैछन्।
छात्रवृत्ति छनौट परीक्षा फारम बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म वितरण हुँदैछ।
विशेषता कोर्स कम्प्लिट तयारी कक्षा हुने, डेली टेस्ट अभियानका रूपमा 4 महिनासम्म कक्षा हुने, विकली नमुना परीक्षा र फिडब्याक क्लास हुने, 15 दिने प्रतिस्पर्धात्मक नमुना परीक्षा हुने, व्यावहारिक प्रेजेन्टेसन तयारी कक्षा हुने। गुणस्तरीय तयारी कक्षाका लागि मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार काठमाडौँ। सम्पर्क 01-424-6024 98-511-877-88। साथै बैंक अशै बिनी शिक्षक सेवा कोरियन भाषा र अन्य उत्कृष्ट भाषाका लागि पनि कक्षाहरू सञ्चालन भइरहेका छन्।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर नागपोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ। नेप्से आज 24.63 अङ्कले घटेर 1724.49 बिन्दुमा झरेको हो। सबै उपसूचक ओह्रालो लागेको दिन आज सबैभन्दा धेरै बिमा समूह 130 अङ्कले घटेको छ। आज सबैभन्दा धेरै मुक्तिनाथ विकास ब्याङ्कको शेयर झण्डै 10 करोडको किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज कारोबार रकम भने बढेको छ। आज 76.37 करोड भन्दा बढीको सेयर किनबेच भएको छ। समग्र नेप्से घटे पनि आज विभोर सोसाइटीका लगानीकर्ताले 10% कमाएका छन्। त्यस्तै लक्ष्मी लघुवित्तको सेयर मूल्य पनि आज 7% भन्दा धेरैले बढेको छ।
10 वर्षदेखि लेखा परीक्षण नगरेको साझा प्रकाशनले आगामी 3 महिनाभित्र लेखा परीक्षण गरी प्रतिवेदन सार्वजनिक गर्ने भएको छ। प्रकाशनले आर्थिक वर्ष 2062-63 2072-73 लेखा परीक्षण गरी 3 महिनाभित्र सार्वजनिक गर्ने तयारी गरेको हो। लेखा परीक्षणका लागि 15 शाखा कार्यालय र बिक्री केन्द्र मध्ये अहिलेसम्म 3 को लेखा परीक्षण सकिएको प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र प्रसाद शर्माले जानकारी दिनुभयो।
माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनको 10 राष्ट्रिय अधिवेशन मंगिर 27-29 गतेसम्म नेपालगंजमा हुने भएको छ। संगठनले अधिवेशन आयोजना गर्न 225 सदस्यीय मूल व्यवस्थापन समिति तथा उपसमिति गठन गरेको संगठनका अध्यक्ष मोहन घिमिरेले जानकारी दिनुभयो।
आउँदो मंगिर 9-13 गतेसम्म मत्स्य महोत्सव हुने भएको छ। नेपाल मत्स्य व्यवसाय संघको आयोजनामा काठमाडौँको भ्रिकुटी मण्डपमा महोत्सव हुने महोत्सव र परिकार प्रतियोगिता हुन लागेको हो। स्वदेशी माछा खाऊ स्वस्थ रहौ भन्ने अभियानका साथ हुन लागेको महोत्सवमा माछासँग सम्बन्धित औजार उपकरण दाना औषधि कम्पनी लगायतका 60 कक्ष रहनेछन्। संघका अध्यक्ष अम्बिका प्रसाद अधिकारीले महोत्सवमा पहिलो दोस्रो तेस्रो र चौथो हुने किसानलाई 50,000, 40,000, 30,000 र 20,000 रुपियाँ पुरस्कार दिइने जानकारी दिनुभयो।
हत्या गरेको अभियोगमा सर्लाही हरिवनकी मस्तीमाया तामाङ पक्राउ परेकी छन्। सौता ल्याएको रिसमा श्रीमान मानबहादुर घिसिङको हत्या गरेको खुलेपछि प्रहरीले उनी सहित 5 पक्राउ गरेको जनाएको छ।
नगरपालिकाको नियम र मापदण्ड विपरीत भवन निर्माण गरेको पाइएपछि भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले निर्माणाधीन भाटबटेनी हाइपर मार्केट प्रालीमा आज सिलबन्दी गरेको छ। अरणीको राजमार्गसँगै जोडिएको मध्यपुर थिमी नगरपालिका कौडा नम्बर 8 र 11 भाटबटेनीले भवन निर्माण गर्दै गरेको पाइएपछि निर्माण स्थलमा सिलबन्दी गरिएको नगरपालिकाका कार्यकारी अधिकृत कमल गेवालीले जानकारी दिनुभयो।
मेरो पनि भन्नु छ।
एएफसी सोलिडरिटी कपमा नेपालले ब्रुनाईलाई हराएको खबरमा विनोद सुर्खेतीले लेख्नु भएको छ। राजनीतिका दिक्क लाग्दा समाचारको बीचमा नेपालको जितको खबरले उत्साहित बनायो। बधाई छ टिम नेपाललाई।
यसै विषयमा खिम पौडेलले लेख्नु भएको छ, नेपाली फुटबल बिग्रिएको मिलेमतोले रहेछ भन्ने कुरा हरेक प्रतियोगिताले प्रमाणित गर्दैछन्। पैसाको चक्करमा नलागेर खेलेमा नेपालले फुटबलमा फड्को मार्न सक्छ भन्ने लक्षण देखिएका छन्। सरकारले यो उत्साह मर्न नदिन फुटबलमा लगानी बढाउनु पर्यो।
चीनको विकास देखेर दङ्ग पर्ने कि काम पनि गर्ने शीर्षकमा विनय गुरागाईको लेख उज्यालो अनलाइनमा पढेर एलबी चामलिङले फेसबुकमा लेख्नु भएको छ, यहाँ नेपालको विकास गर्ने भन्दा पनि आफ्नै विकास चाहने धेरै छन्, अनि कसरी हुन्छ त देश समृद्ध।
संगम राईले लेख्नु भएको छ, चीनको विकास हेरेर नेताहरू एकैछिन टोलाउँछन् होला, तर नेपाल आएपछि बिर्सन्छन्। यदि चाहने हो भने थोरै लगानी र समयमा चीनले गरेको विकासको नमूना नेपालमा भित्राउन कुनै मुस्किल छैन। यहाँ पैसा नभएर विकास रोकिएको होइन, अनेकौं लोभका कारण विकासमा नेताको इच्छा नभएर रोकिएको हो।
उज्यालोका समाचारका विषयमा केशव भट्टले ट्वीट गर्नुभएको छ, उज्यालोले हरेक समाचारमा सन्तुलन मिलाएको छ, मेरो भन्नु यति छ, उज्यालोले साँच्चै उज्यालो नै फैलाएको छ।
अनि परशुराम ढकालले लेख्नु भएको छ, नेताहरूको भाषण र सरकारका कामलाई लिएर ट्विटरमा भइरहेको झगडा देखेर दिक्क लागेको छ। आफूलाई फाइदा हुने अवस्थामा नेताहरू टाउको जोडिहाल्छन्, सामाजिक सञ्जालमा झगडा गरेर के काम।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019902 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा UNN टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र कायाकैरणमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू रुबिना श्रेष्ठ र उजिर कार्की। नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकामा आज राष्ट्रपति चयनका लागि मतदान भइरहेको छ। राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट हिलरी क्लिन्टन र रिपब्लिकन पार्टीको तर्फबाट डोनाल्ड ट्रम्प प्रतिस्पर्धामा छन्। चुनाव शुरू हुनुभन्दा अघि गरिएको सर्वेक्षणले हिलरी क्लिन्टनले जित्ने सम्भावना 90% देखिएको समाचार संस्था रोइटर्सले जनाएको छ। भोलिदेखि नतिजा आउन थाल्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अमेरिकामा भइरहेको राष्ट्रपति चुनावबारे थप जानकारी दिँदै हुनुहुन्छ अमेरिकाको न्युयोर्कबाट उज्यालो सहकर्मी सुनिता पहरी।
अहिले म अमेरिकाको न्युयोर्कमा रहेको टाइम्स स्क्वायरमा छु। अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मतदान भइरहेकाले निकै चहल पहल छ। टाइम्स स्क्वायरबाट अन्तर्राष्ट्रिय सञ्चार माध्यमले प्रत्यक्ष प्रसारण गर्नुका साथै चुनावका बारेमा लगातार जानकारी दिइरहेकाले चुनावबारे भइरहेको गतिविधि बुझ्न यहाँ धेरै मानिस जम्मा भएका छन्। पूर्वी क्षेत्रमा मतदान सुरु भइसके पनि पश्चिमी क्षेत्रमा केही घण्टापछि मतदान सुरु हुनेछ। घाम उदाउने र अस्ताउने समय फरक हुने भएकाले यस्तो भएको हो। राष्ट्रपतिका लागि डेमोक्रेटिक पार्टीका उम्मेद्वार हिलरी क्लिन्टन र रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्प बीच प्रतिस्पर्धा हुन लागेको हो। तर राष्ट्रपतिका लागि स्वतन्त्र र अरू पार्टीका 4 उम्मेद्वार पनि छन्। राष्ट्रपतिमा चयन हुन 538 इलेक्ट्रोरल कलेजमध्ये 270 जित निकाल्नु जरुरी छ। चुनाव अघि गरिएका विभिन्न सर्वेक्षणले हिलरी ट्रम्प भन्दा अघि देखाए पनि उम्मेद्वार बीचको प्रतिस्पर्धा निकै कडा छ। चुनावका लागि नर्थ क्यारोलिना, ओहायो, फ्लोरिडा, न्यू हेम्पसायर जस्ता 11 स्विङ स्टेटमा जित निकाल्नु दुवै उम्मेद्वारका लागि अति जरुरी छ। त्यसैले जितका लागि निर्णायक बनेका ती राज्यमा चुनावको अन्तिम प्रचारका लागि उम्मेद्वारहरू व्यस्त थिए। अर्ली भोटिङ अर्थात् चुनाव अघि नै गरिने मतदानमा 4.5 करोड भन्दा बढीले भोट हालिसकेका छन्। चुनावका लागि अमेरिकामा बिदा दिइएको छैन, तर मतदान केन्द्रहरू विद्यालयमा राखिएकाले विद्यालयहरू भने बन्द छन्। बिदा नभएकाले पनि नागरिकहरू बिहानै मतदान केन्द्रमा पुगेर भोट हाल्न लामबद्ध भएका हुन्। पश्चिमी क्षेत्रको मतदान केन्द्र बन्द भएसँगै चुनावी नतिजा आउन थाल्ने र बुधबार बेलुकीसम्म अमेरिकाले नयाँ राष्ट्रपति पाउनेछ।
अमेरिकाको न्युयोर्कबाट सहकर्मी सुनिता पहरी त्यहाँ भइरहेको राष्ट्रपतीय चुनावबारे जानकारी गराउँदै हुनुहुन्थ्यो। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब एउटा खेल खबर। नेपाल एएफसी सोलिडारिटी कप फुटबलको सेमी फाइनलमा पुगेको छ। आज ब्रुनाईलाई 3-0 हराएपछि नेपाल समूह विजेता बन्दै सेमी फाइनल प्रवेश गरेको हो। नेपाललाई जिताउन नवयुग श्रेष्ठ, भरत खवास र विमल घरतीमगरले गोल गरे। पहिलो हाफको अन्तिम समयमा नवयुगले गोल गर्दै अग्रता दिलाएको खेलमा 72 मिनटमा भरतले गोल थपेका थिए। 79 मिनटमा पाएको पेनाल्टी सदुपयोग गर्दै विमल घरतीमगरले तेस्रो गोल गरेपछि नेपाल 3-0 विजयी भएको हो। पहिलो खेलमा ब्रुनाईले टिमोर लिस्टेलाई 4-0 हराएको थियो भने नेपाल टिमोर लिस्टेसँग गोलरहित बराबरीमा रोकिएको थियो। आजको नतिजापछि ब्रुनाई समूहको उपविजेता बन्दै सेमी फाइनलमा पुगेको छ। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिनै लागेको छ। बिदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
अख्तियारका निलम्बित प्रमुख कार्कीसँग अदालतको काममा अवरोध गर्नुको कारण माग, जवाफ दिन 7 दिनभित्र आफै अदालतमा उपस्थित हुनुपर्ने,
राष्ट्रिय हितमा संविधान संशोधन गर्न एमाले तयार रहेको अध्यक्ष ओलीको भनाई, काङ्ग्रेस महामन्त्री कोइराला भन्नुहुन्छ अङ्गीकृत नागरिकलाई सर्वोच्च पदमा लैजानुहुन्न,
विशिष्ट व्यक्तिलाई 15 लाखसम्म मात्र उपचार खर्च दिने गरी प्रस्ताव तयार, राज्य कोषको दुरुपयोग रोक्न कार्यविधि परिमार्जन गर्न लागि स्वास्थ्य मन्त्री थापाको भनाई,
अमेरिकामा राष्ट्रपति चुनाव चल्दै भोलिसम्म परिणाम आउने,
र नेपाल एएफसी सोलिडारिटी कप फुटबलको सेमी फाइनलमा नेपालले ब्रुनाईलाई 3-0 हरायो।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण भने सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै अर्जुन पोखरेल र लक्ष्मण कार्की बिदा हुन्छौ। नमस्कार।